यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। अघिल्लो सरकारले गरेका संवैधानिक नियुक्ति विरूद्ध परेका रिट निवेदनहरूमाथि आजदेखि संवैधानिक इजलासमा सुनवाई शुरू। पूर्ण खोप लगाएकाहरूले अबदेखि अस्पताल जाँदा अनिवार्य रूपमा पीसीआर परीक्षण गराउनु नपर्ने र युक्रेनले रसियाली सेनालाई पूरै रोक्न सक्ने पश्चिमा राष्ट्रहरूको विश्वास, युक्रेनी सेनाको प्रत्याक्रमण झन सशक्त बन्दै। समाचार अब विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना भाइरस विरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोविड 19 को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनु नपर्ने बताउनुभयो। यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो। सरकारले पीसीआर परीक्षणको शुल्क 800 रूपियाँ तोकेको छ। अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आज मन्त्रालयमा एसियाली विकास बैंक एडीबीका प्रतिनिधि संघको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई प्राप्त हुने सहयोगका योजनाहरू द्रुत गतिमा अघि बढ़ाउन आग्रह गर्नुभयो। छलफलमा एडीबीका प्रतिनिधि केनी ची याको यामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नेमा ध्यान दिनुपर्ने बताउनुभयो। मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका दुईजनाको शनाखत भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका 6 भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका 4 निवासी 22 वर्षीय सुभाष श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका 29 वर्षीय शम्भु दराई मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक जयसुर रिमालले जानकारी दिनुभयो। हेटौँडाबाट चितवनतर्फ गइरहेको नाचार ख 4454 नम्बरको बस आज बिहान मनहरी 6 कुलचोकमा दुर्घटना भएको थियो। वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व तराईका जिल्लाहरूमा भने आज मनाइँदैछ। आपसै मेलमिलाप र सद्भावको सन्देश लिई आउने होली आज परम्परागत रूपमा विभिन्न रंग र लोला खेली मनाउने गरिन्छ। हिमाली एवं पहाड़ी जिल्लाहरूमा भने होली पर्व हिजो मनाइएको थियो। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचार संहिता स्वीकृत गरेको छ। विभिन्न व्यक्ति संस्था एवं अधिकारीले पालना गर्नुपर्ने आचार संहिता पालना नगरेका कारण स्वच्छ भयरहित र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाधा पुग्ने भएमा आयोगले सम्बन्धित उम्मेद्वारको उम्मेद्वारी समेत रद्द गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आयोगले आचार संहिता लागू हुने मिति भने तोक्न बाँकी छ। नेपाल सहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एकसाथ सब्बे बरात पर्व मनाइरहेका छन्। यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले 2 दिन रोजा व्रत बस्ने गर्दछन्। मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मसूद खान नेपालीले बताउनुभयो। बागलुङको नारायण स्थानमा काली गण्डकी नदीबाट लिफ्टिङ गरी पानी तानेर वितरण गर्न शुरू गरेपछि त्यहाँका 1000 बढ़ी घरधुरी लाभान्वित भएका छन्। पानीको अभावमा दशक अघिदेखि शास्ती बेहोर्दै आएका स्थानीय अहिले घर घरका धारामा पानी आउन थालेपछि खुशी भएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
कालीगण्डकी नदी किनारको मूलमा रिजर्भ ट्याङ्की बनाएर 700 मिटर माथि र झण्डै 10 किलोमिटर टाढा लगेर 3 टंकी बनाएपछि यो ओडाका 1000 बढ़ी घरमा खाने पानीको धारा पुगेको हो। पानीको सुविधा भएपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी सुभद्रा केसी बताउनुहुन्छ।
एक घण्टा लाउँथ्यो पानी लिन जान, त्यो कुवामा पानी भर्ने, कपडा सपडा धुन त पानी दिन्थ्यो, धेरै दुःख काट्यो। अहिले त अब यहाँ घर पानी आएछ, धारो छ, हामीलाई समस्या छैन।
10 करोड़ 62 लाख रुपियाँ लगानीमा आयोजना बनेको हो। आयोजनामा स्थानीयले 10% नगद लगानी गरेका छन्। मोटरले दैनिक पानी माथि तानिन्छ, त्यसका लागि 3 ट्याङ्की मार्फत दैनिक 7 लाख लिटर पानी जम्मा गरेर घर घरमा वितरण हुने गरेको छ। पानीका दुःख हटेकोमा महिलाहरू बढी खुशी छन्। स्थानीय बासिन्दा रूपमेडी सुवेदी,
यो पिपलका 22 घर थिए पानी खाने चौपारी, अनि त्यसको 5-6 वर्ष पछि फेरि यहाँ 6 घरको एउटा धारो भयो।
शुद्ध पानी को अभावले यहाँ वर्षेनी हैजा र झाडा पखालाको महामारी चल्ने गर्थ्यो। समथर भूभाग भए पनि तरकारी फलाउन सम्भव थिएन। गाउँमा जनसंख्या धेरै तर पानी जोहो गर्ने सीमित धारा मात्रै हुँदा छिमेकीकोमा दिनदिनै झगडा हुने गरेको थियो। अहिले पानीको सुविधा पुगेपछि यस्ता समस्या हटेकोमा खुसी भएको बताउनुहुन्छ स्थानीय रामबहादुर खत्री।
20-30 घरले एउटै धारामा खानुपर्ने, त्यसैमा कपडा धुनुपर्ने थियो, अहिले त अब एक घर एक धारा पैसा तिरेर पनि सुविधा पाइएको छ।
एक घर एक धारा अभियानका रूपमा संघीय खानेपानी तथा ढल निकास विभागको बजेट मार्फत काली गण्डकी किनारबाट पानी तानेर घर घरै वितरण भएपछि गृहिणीका दुःख हटेको र व्यावसायिक रूपमा तरकारी फलाउने अभियान चलेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो।
पहिला त पानी लिनको लागि कुमाल खोला, धापा खोला, पन्दाला खोला, यसरी खोलाका नाम पुकार्न पर्थ्यो। पन्देराहरू काली गण्डकी किनारमा रहेका मूलहरू संकलन गरेर लिफ्ट प्रविधिबाट पानी माथि ल्याइसकेपछि यहाँ पानीको केही कमी छैन। गाउँलेहरूले हर घरमा व्यावसायिक रूपले पनि खेती गरेका छन् तरकारी खेतीहरू, भने कम्तीमा घरमा आफूलाई प्रयोग गर्नलाई निर्वाहमुखी गर्नेहरू सबैको घरको अगाडि अहिले हरियाली देखिन्छ।
भनिन्छ पानी जिन्दगानी हो, त्यसैले पानीको सहज सुविधा पाएपछि नारायण स्थानवासीले जिन्दगी नै बदलिएको आभास गरिरहेका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
यो रिपोर्ट पछि अब बाँकी समाचार। मध्य प्रदेशको प्राचीन मिथिलामा महाकुम्भ भनिने मिथिला मध्यमा माध्यमिकी परिक्रमा सम्पन्न भएको छ। महोत्तरी, धनुषा र मित्र राष्ट्र भारतको मधुबनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै 133 किलोमिटरको वृत्ताकारमा गरिने 15 दिने मध्यमा परिक्रमा आज बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो। कुल 15 दिनको यस यात्रामा महोत्तरीमा 5, धनुषामा 6 र भारतको मधुबनी जिल्लामा 4 रात्रिवासको परम्परा छ। जनकपुर धामको रंगभूमि मैदानमा 15 दिनको रात्रिवास गरेर 16 दिन बिहान जनकपुर धामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ। रूकुम पश्चिमको चौखा बाङका किसान पछिल्लो समय व्यावसायिक लसुन खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य अन्नबाली भन्दा लसुन खेतीबाट राम्रो आमदानी हुने भएकोले चौखा बाङका अधिकांश किसान लसुन खेतीमा लागेका हुन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
मुसिकोट नगरपालिका वडा नम्बर 10 चौखा बाङ गाउँ जिल्लाकै लसुन उत्पादन हुने पकेट क्षेत्रका रूपमा चिनिएको छ। यस गाउँबाट वर्षेनी 50-60 लाखसम्मको लसुन बिक्री हुँदै आएको छ। विगतका वर्ष आफ्नो करेसा बारीमा लसुन उत्पादन गर्ने यहाँका किसानहरूले हाल मकै, गहुँ लगायत अन्नबाली उत्पादन हुने जग्गामा समेत व्यावसायिक रूपमा लसुन खेती गर्न थालेका हुन्। गाउँमा उत्पादित लसुन जिल्ला बाहिर निर्यात हुने गरेको स्थानीय वीरध्वज घटकाको भनाइ छ।
यहाँको लसुन एक वर्षमा चाहिँ 50-60 लाखको बाहिर निर्यात हुन्छ, दाङ, नेपालगञ्जतिर लग्ने गर्छन् व्यापारीहरू आएर।
यहाँका किसानलाई कृषि सम्बन्धी प्राविधिक ज्ञान तथा बिउ बिजनको सहयोग स्थानीय तह र वडा कार्यालयबाट हुँदै आएको छ। अहिले चौखबाङका विभिन्न बस्ती र अधिकांश किसानका जग्गामा लसुन खेती नै बढ़िरहेको छ। लसुन खेती फस्टाउँदै गएपछि किसानलाई बिउ बिजन, सिंचाई तथा बजार व्यवस्थापनका लागि वडा सरकारले नै पहल गरेको मुसिकोट नगरपालिका वडा नम्बर 10 वडा सदस्य धनबहादुर खड्काको भनाइ छ।
पहिला पनि मान्छेहरूले लसुन खेती गर्नुहुन्थ्यो, त्यो टुक्रे खेती जस्तो थियो र यहाँबाट खलङ्गा बजारमा डोकामा बोकेर बेच्नुहुन्थ्यो। त्यसलाई किन व्यवसाय गर्न नगर्ने त भन्ने सोचिएपछि हामीले चाहिँ लसुन खेतीको लागि चाहिँ पर्याप्त सिंचाई र उन्नत बिउको व्यवस्था गर्यो। त्यो सँगसँगै धेरै कृषकहरू व्यावसायिक लसुन खेतीमा आकर्षित हुनुभयो। त्यसपछि च्यालेन्ज के रह्यो भने उत्पादन भयो, अब लग्ने कहाँ, डोकामा बोकेर साथी छैन। अनि हामीले के गर्यौँ भने दाङमा रहेका केही व्यवसाय साथीहरूसँग, जुन मसला उद्योगहरू छन्, होलसेलको व्यापार गर्नुहुन्छ, उहाँहरूसँग कुरा गर्दै जाँदा उहाँहरू यहाँ आएर लसुन लग्न तयार हुनुभयो।
चौखबाङका किसानले पछिल्लो समय लसुन खेतीसँगै अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्। यहाँको 10 नम्बर वडालाई कर्णाली प्रदेश सरकारले समेत मसला बाली पकेट क्षेत्रको रूपमा घोषणा गरिसकेको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनमाथि रसियाको आक्रमण जारी रहँदा पश्चिमा राष्ट्रका अधिकारीहरूले युक्रेनले रसियालाई रोक्न सक्ने बताएका छन्। उनीहरूले रसियाको आक्रमण अवरूद्ध रहेको र युक्रेनी सेनाको प्रत्याक्रमण आश्चर्यजनक रूपमा देखा परेको बताएका हुन्। यसैबीच रूसले हवाई आक्रमण गरेको युक्रेनको मरियोपोल स्थित एक नाट्यघरबाट सर्वसाधारणलाई जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। नाट्यघरमा 1,000-1,200 सर्वसाधारणहरू शरण लिएर बसेका थिए। बुधबारदेखि युक्रेनको उत्तरी शहर चेरनिवमा जारी रूसी आक्रमणमा कम्तीमा 53 सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ। र अस्ट्रेलियाले अनावश्यक र खराब विज्ञापनहरूलाई प्रोत्साहन गरे भन्दै सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटा विरूद्ध कानूनी कार्यवाही शुरू गरेको छ। अस्ट्रेलियाको नियामक निकायले डिजिटल मुद्राको बारेमा जानी जानी विज्ञापन गरेर झुठो र भ्रामक प्रचार प्रसार गरेको आरोप लगाउँदै मेटा विरूद्ध कानूनी कार्यवाही शुरू गरेको बीबीसीले जनाएको छ। यसबारेमा मेटाले अझै कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच अस्ट्रेलिया र जापानले रूसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन्। अस्ट्रेलियाले विभिन्न अर्बपति र 11 बैंक तथा सरकारी निकायलाई प्रतिबन्ध लगाएको त्यहाँका विदेश मन्त्रीले बताएका छन् भने जापानले रसियालाई ऋण जारी गर्ने 9 संस्था र 15 रूसी नागरिकका साथै अस्त्र निर्यातको प्रबन्ध गर्ने सरकारी निकायमाथि पनि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। अघिल्लो सरकारले गरेका संवैधानिक नियुक्ति विरूद्ध परेका रिट निवेदनहरूमाथि आजदेखि संवैधानिक इजलासमा सुनवाई शुरू। पूर्ण खोप लगाएकाहरूले अबदेखि अस्पताल जाँदा अनिवार्य रूपमा पीसीआर परीक्षण गराउनु नपर्ने र युक्रेनले रसियाली सेनालाई पूरै रोक्न सक्ने पश्चिमा राष्ट्रहरूको विश्वास, युक्रेनी सेनाको प्रत्याक्रमण झन सशक्त बन्दै। सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।